नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। जनस्तरबाट लामो समयदेखि उठेको तर अपेक्षित रूपमा सम्बोधन नभएको सार्वजनिक सेवा प्रभागमा सरल, सहज, अनुमानयोग्य र तोकिएको शुल्कमा पाउनुपर्ने सहितका सुशासनका आधारभूत पक्षको कार्यान्वयनको विषयलाई पछिल्लो समयमा महत्व दिन थालिएको छ। गत भाद्र 23 र 24 गते युवा पुस्ताले गरेको प्रदर्शन र त्यसपछिको विकसित परिस्थितिमा फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतपछि सुशासनको विषय अहिले केन्द्रमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सार्वजनिक सेवा प्रभाव सरलीकरण अभियान अघि बढ़ेको छ। यसको कार्यान्वयनका विविध पक्षमा कुराकानी गर्नेछौ। नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मैनालीज्यू,
हजुर, नमस्कार,
स्वागत छ यहाँलाई।
हजुर, नमस्कार।
मूलत हाम्रो सार्वजनिक सेवा जुन छ त्यसमा सरल हुनु पर्यो, सहज हुनु पर्यो, अनुमानयोग्य हुनु पर्यो, तोकिएको समयमा सेवा पाउनु पर्यो, तोकिएको शुल्कमा सेवा पाउनु पर्यो भन्ने जस्ता विषयहरू लामो समयदेखि उठे तर कार्यान्वयनमा आउन सकिरहेको थिएन। यहाँ पनि नेपालको भनौँ न प्रशासनमा उच्च पदमा रहनुभयो लामो समय, के समस्याहरू थिए र आज त्यसका गाँठाहरू कसरी फुकाइँदैछन्?
यसमा चाहिँ दुई प्रकारको समस्या मैले देखेँ। एउटा कर्मचारी संस्कृतिको, कर्मचारी प्रशासनको संस्कृतिको समस्या, जुन चाहिँ तपाईँको कर्मचारी प्रशासनले समयमा काम गर्न नचाहने एक प्रकारको जुन एउटा मनोविज्ञान थियो अथवा जागिरे प्रवृत्तिको कुरा थियो, त्यो यसमा केही स्वार्थ र त्यो तपाईँको चाहिँ अलिकति व्यावसायिक सदाचारिताबाट पर रहने कुरा त भइ नै हाल्यो, एउटा त्यो पक्ष थियो भने अर्को पक्ष चाहिँ सार्वजनिक सेवालाई तपाईँको चाहिँ सहजीकरण गर्ने नाममा सहजकर्ताहरूको बीचमा, यो सेवा प्रदाता र सेवा ग्राहीको बीचमा चाहिँ ठूलो तपाईँको चाहिँ एउटा लेखनदास भनौँ, काहीँ काहीँ के भनौँ, अथवा यसलाई जे भनौँ, मध्यस्थकर्ताहरूले चाहिँ सम्बन्ध सरकार र तपाईँ सर्वसाधारणको वा प्रशासन र सेवाग्राहीको बीचमा चाहिँ सहजीकरणको नाममा उनीहरूले ठूलो तपाईँको व्यतिथि बसाले र यो व्यतिथि यति संस्थागत भयो कि त्यो व्यतिथिलाई तिर्नको लागि पनि मैले एउटा सामान्य कुराहरू गरी मालपोत नापीमा असाध्यै यो कुराहरू भएको कारणबाट यसलाई चाहिँ हामीले त्यसलाई सुधारको कुराहरू लिएर आएको थियो नेपाल सरकारले। तत्कालै त्यसलाई चाहिँ तपाईँको अन्तरिम आदेशबाट पनि रोकियो, तत्कालको लागि रोकियो अघि भनिसके पछाडि चाहिँ कति बढी एउटा मैले नापी मालपतको तपाईँको चाहिँ सेवा व्यवस्थापनको मात्रै कुरा गरेँ, यो त तपाईँको चाहिँ अध्यागमनमा, यो त वैदेशिक रोजगारीमा, यो त तपाईँको चाहिँ बैङ्क तथा वित्तीय संस्थामा, यो चाहिँ तपाईँको चाहिँ जग्गा हस्तान्तरण गर्नेमा, अथवा चाहिँ यो तपाईँको चाहिँ यो सार्वजनिक खरिदमा जतासुकै मैले सरकारको जुन दैनिकी जनताको दैनिकीसँग जोडिएका सबै विषयमा चाहिँ यस्तो प्रकारका दुई प्रकारका कुराहरू देखेँ। यो दुई प्रकारका कुराहरूमा चाहिँ कसले चाहिँ यसलाई ठिक गर्नुपर्छ त भन्दाखेरि चाहिँ सामान्यत पोलिटिकल एजुकेटिभ जसलाई हामी निर्देशक मगज पनि भन्छौँ, उसले चाहिँ सेल्फ इन्फर्म भएर अथवा चाहिँ स्वयं सूचित भएर आफ्नो मातहतका निकायहरू, आफ्नो मन्त्रालयमा काठमाडौँ निकायहरूले कस्तो सेवा प्रवाह गरेको रहेछ भनेर चाहिँ अनुगमन, निगरानी, नियमन गर्नुपर्ने वा प्रशासकीय तपाईँको चाहिँ निगरानीका कुराहरू, प्रशासकीय अभिभावकको त कुराहरू लिएर पर्थ्यो, यो कुराहरू भएन। त्यस कारणले गर्दा चाहिँ दुईटा एक्टरको कुरा राखेँ, तेस्रो तपाईँको चाहिँ अभिभावकको कुरा राखेँ। यी तिनटै संस्थाहरू वा तिनटै प्रक्रियाहरू चाहिँ तपाईँको गलत कुरा गलत प्रक्रियामा गए अथवा जनताको तपाईँको चाहिँ सेवा पाउने हकलाई यिनीहरूले चाहिँ तिनै पक्षले चाहिँ तपाईँको चाहिँ खासै ऊ गरेनन्। जहाँसम्म अहिलेको कुरा छ, अहिले नेपाल सरकारले चाहिँ तपाईँको चाहिँ सुशासन मार्गचित्र भनेर चाहिँ जुन पुस तपाईँको 14 गते सामान्य प्रधानमन्त्री सुशीला कार्की को चाहिँ प्रधानमन्त्री स्तरीय निर्णयबाट चाहिँ केही कर्मचारी साथीहरूलाई राखेर चाहिँ तपाईँको 15 सदस्यीय एउटा टिम गठन गरिएको थियो, एउटा जेएनजी प्रतिनिधि होइन जेएनजी क्षेत्रको प्रतिनिधि पनि राखेर र चाहिँ अधिकांश चाहिँ तपाईँको चाहिँ सार्वजनिक प्रशासनका वा कर्मचारी साथीहरू राखेर गरिएको थियो। उहाँहरूले देखेका कुराहरू, यो कुनै नयाँ कुरा छैन, यसमा पहिल्यैदेखि भएका कुराहरू जस्तो ई बिडिङका कुराहरू अथवा चाहिँ उसमा चाहिँ तपाईँको चाहिँ यो अहिले मैले भने जस्तो चाहिँ यो लेखनदासहरू अथवा बिचौलियाहरूलाई चाहिँ तपाईँको चाहिँ हटाउने कुराहरू अथवा जनताले प्रत्यक्ष सेवा पाउने कुराहरू होइन अथवा चाहिँ तपाईँको चाहिँ यी सर्भिसेसका कुराहरू होइन यी तपाईँको प्रोक्युरमेन्टका कुराहरू होइन लेखा प्रणाली सुधार भइसकेको छ, त्यही कुरा सुधार भएको कुरा नै यहाँ उल्लेख छ भनेपछि नयाँ कुरा लिएर आउनुभन्दा पनि यो सुशासनको मार्गचित्रले चाहिँ के गर्यो त भन्दा चाहिँ भएका कुराहरू कानुनमा छरिएर रहेका कुराहरू प्रशासन अधिकांश साथी प्रशासनकै साथीहरू भएको हुनाले उहाँहरूले आफूले गरेको कमजोरी पनि उहाँहरूलाई थाहा छ, अथवा आफ्नो संस्थामा भएको कमजोरी पनि उहाँलाई थाहा छ, केही सेवाग्राही र केही जेनजीको अपेक्षा पनि त्यहाँ समावेश गरियो। नयाँ कुरामा भन्दा पनि यसले चाहिँ नियम कानुनमा भएका कुराहरूलाई अथवा गर्नपर्ने कुराहरूलाई प्रशासकीय रूपबाट कहाँ गर्न सकेन, कसरी गर्ने भन्ने एक प्रकारको तपाईँको चाहिँ सुधारको, सुशासन सुधारको मार्गचित्र भन्छौँ हामी, होइन, तपाईँको चाहिँ सुशासनको मार्गचित्र आएको छ। यसले तपाईँको चाहिँ केही समयपछि यसलाई 2 वर्षसम्म चाहिँ यसलाई 1 वर्षदेखि 2 वर्षसम्म कतिपय तत्कालै कार्यान्वयन गर्ने कुराहरू छन् भनेदेखि कतिपय चाहिँ तपाईँको चाहिँ निकाय पनि तोकिएको छ, कार्ययोजना पनि राखिएको छ र 1 वर्षसम्म यी कुराहरूलाई संस्थागत गरिसक्ने गरी जनतामा एक प्रकारको चाहिँ परिवर्तनको महसुस हुने गरी, सेवाको अनुभूत आवश्यकता पुरा हुने गरी वा सेवाका मापदण्ड अनुसारको चाहिँ सेवा पाउने गरी तपाईँको चाहिँ यो मार्गचित्र आएको छ।
जस्तो यसमा चाहिँ भनौँ न, अब सुधारका चाहिँ केही कार्यहरू प्रारम्भ गरिएका छन्, 100 वटा जुन कार्यसूची पनि छ र त्यो पनि कार्यान्वयनमा आइसकेको छ। अब यसलाई हेर्दाखेरि चाहिँ अब हाम्रो सार्वजनिक प्रशासनले सुधार गर्नुपर्ने विषयहरू भनौँ न, अब हिजो नै कतिपय सुधार गर्न नचाहेका व्यक्तिहरूले पनि अब आज त सुधारको प्रक्रिया पक्कै पनि अगाडि बढाउनुहुन्छ यहाँले अघि भनेको जस्तो। अब सहजकर्ताको जुन मध्यस्थकर्ताको भूमिका छ नि, त्यो चाहिँ हाम्रो सार्वजनिक सेवामा चाहिने हो कि नचाहिने हो, अथवा त्यसको दुरूपयोग कसरी रोक्ने हो? अब अहिले चाहिँ सबै मानिस उस्तै अथवा सबै कर्मचारी उस्तै, सबै मध्यस्थकर्ता उस्तै पनि छैनन् होला, यहाँले भनेको अभिभावकहरू पनि सबै त्यस्ता छैनन् होला, तर नतिजा आउन नसक्दा सबै एकै डालोमा गए। अब यसको सुधार गर्दाखेरि यसलाई छुट्याउनु पर्ने खुट्याउनु पर्ने होला, होइन? अब यसलाई कसरी चाहिँ नतिजालाई अझ प्रभावकारी बनाउने होला?
यो यसमा त सिम्पल कुरा छ, यहाँले जुन पहिलो चाहिँ कन्सर्न उठाउनु भयो, यो सहजकर्ताहरू वा तपाईँको चाहिँ मध्यस्थकर्ताहरू प्रयोग गर्ने कि नगर्ने भन्ने विषयवस्तुहरू सरकारको तपाईँको चाहिँ जनतालाई सेवा दिने त उसको दायित्व हो, त्यस कारण चाहिँ यस्ता सहजकर्ताहरू राख्नै हुँदैन, हुँदै हुँदैन यो, किनभनेदेखि
हिजो जुन हामीले कार्यान्वयन गर्यौँ त्यो प्रारम्भदेखि सबै यो सहजकर्ता राख्ने व्यवस्थापन सबै गलत थियो।
होइन, गलत भनेको होइन, त्यो बेलामा जनताको चेतनाको लेभल अलिकति कम थियो होला, जनताको सक्रियताको लेभल अथवा आफ्नो सेवा माग गर्ने क्षमता अलिकति कम भएको बेलामा वा काहीँ कहिले काहीँ त अशक्त व्यक्तिहरू पनि हुनसक्छ, हुन सक्नुहुन्छ, अथवा चाहिँ अनपढ व्यक्ति पनि हुन सक्नुहुन्थ्यो होला। त्यो अवस्थामा चाहिँ एक प्रकारले असल उद्देश्यबाट सुरु गरिएको यो कुराहरू, तर पछि यो के हो त भन्दाखेरि चाहिँ असल उद्देश्य होइन कि यो चाहिँ तपाईँको ठ्याक्कै तपाईँको चाहिँ 180 डिग्री चाहिँ उल्टो गरी काम गर्न सुरु गर्यो, यो चाहिँ ठ्याक्क
मैले भनेको चाहिँ प्रारम्भमा यहाँले भनेको जस्तो सही नियतले प्रारम्भ गरिएको भए पनि यसको नतिजा राम्रो आएन। आजको दिनमा जनस्तरमा भनौँ न सेवाग्राहीहरूको चेतना पनि वृद्धि भइसकेको छ, आजको दिनमा यो सहजकर्ता मध्यस्थकर्ता अथवा चलिआएको भाषा बिचौलिया आवश्यक छैन, होइन कुनै सेवामा?
हामीले त्यस्तो बिजुले यस्तो नराम्रो त नभन्नु, त्यहाँ पनि कहिले थोरै व्यक्तिहरू त राम्रा पनि हुनुहोला, किनभने उहाँले थोरै सेवा शुल्क लिएर तोकिएको सेवा शुल्क लिएर चाहिँ तपाईँले कुरा गर्नुभएको होला। तर मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ यस्ता संस्थाहरू राख्नै हुँदैन, होइन, अहिलेको अवस्थामा राख्नु हुँदैन, किनभने प्रत्येक अफिसमा बरु जस्तो भनौँ न एक्सेस टु जस्टिस प्रोग्राम भनेको जस्तै गरी अशक्त व्यक्तिहरूको लागि सहजीकरण गर्नको लागि स्वयं निकायले एउटा फोकल पोइन्ट अथवा चाहिँ फोकल पर्सनहरू तोकेर चाहिँ कामहरू गरिदिनुपर्छ। र अहिलेको अवस्थामा हामीले चाहिँ के देख्यौँ त भन्दाखेरि चाहिँ त्यो जुनसुकै राजनीतिको एउटा छाता ओढ्दिने, राजनीतिलाई झन्डा दिने, अनि त्यो सेवाग्राहीलाई ठग्ने र चाहिँ तपाईँको चाहिँ सरकारको प्रभावकारिता, सरकारको विश्वास घटाउन काम गर्ने भएको हुनाले मलाई चाहिँ के लाग्छ त मेरो दृष्टिकोणमा मलाई यो धेरै ठुलो समस्या मैले भूमि व्यवस्था सहकारी गर्ने निर्माण मन्त्रालयमा रहँदाखेरि भोकेको हो कि त्यो त 46,000 एउटा निकाय अन्तर्गत चाहिँ मालपोत नापीमा मात्रै 46,000 तत्कालीन अवस्थामा 46,000 चाहिँ तपाईँको चाहिँ ऊ रहेछन्, तपाईँको चाहिँ यो लेखनदासहरू अथवा मध्यस्थकर्ताहरू रहेछन् जसलाई चाहिँ मेरो अफिस पनि उहाँले घेर्नुभयो, मलाई पनि कोठाभित्र तपाईँको चाहिँ अफिस निरीक्षण गर्ने बेलामा चाहिँ आफै सेवाग्राही भएर गएको बेलामा थाहा पाएर रोकिदिनुभयो, होइन थुनिदिनुभयो, भनिसके पछाडि त यति ठुलो एउटा सचिवलाई मैले मन्त्री मान्य मन्त्रीज्यूलाई पनि सेवाग्राहीको रूपमा चाहिँ निरीक्षण गर्न लिएर गएको थिएँ, होइन गार्ड पनि नलैकन, यस्तो ठुलो होइन हाम्रो विरुद्धमा नारा पनि भयो, जुलुस पनि भयो। यस कारणले गर्दा मैले के भन्छु त भन्दा चाहिँ सेवा सहजीकरण गर्ने सन्दर्भमा चाहिँ यस्तो मध्यस्थकर्ता राख्दाखेरि अन्यत्र अन्तत यसले गर्ने भनेको आफ्नै सेवाको वृद्धि हो, आफ्नै तपाईँको चाहिँ आयको वृद्धि हो। त्यस कारणले यसले कुनै पनि प्रकारको कुराहरू दिँदैन, बरु आवश्यक छ भनेदेखि यसको लागि सम्बन्धित मन्त्रालय नै एउटा कर्मचारी त एकाउन्टेबिलिटीको लुपमा हुन्छ, जवाबदेहिताभन्दा पर रहन सक्दैन। कुनै दिन उसलाई त नराम्रोसँग काम गर्यो भनेदेखि चाहिँ कारवाही हुन्छ, उसलाई सुपरिभिजनको कुराहरू पनि हुन्छ। अहिले त तपाईँको फेरि यो चाहिँ तपाईँको सिसिटिभी जस्ता सर्भिलेन्सको कुरा, डिजिटल सर्भिलेन्सका कुराहरू पनि छन्। त्यस कारणले गर्दाखेरि यो खिति सतार्ने भनेको चाहिँ स्वयं प्रशासनले हो, यो होइन। त्यस कारणले गर्दा प्रशासनलाई अलिकति एक्टिभ बनाउनु पर्यो, प्रशासनलाई अलिकति जागरूक बनाउनु पर्यो। उसलाई दिएको
तपाईँको अनुभवले हाम्रो कर्मचारी प्रशासन चाहिँ यहाँले भनेको जस्तो सक्रिय हुने, जिम्मेवार हुने अवस्था छ कि, अथवा त्यहाँ अझै पनि समस्याहरू हुन सक्छन्, सरकारले तोकेको अथवा सरकारले अहिले तय गरेका कार्यक्रमहरूलाई सक्षम ढंगले कार्यान्वयन गर्न विद्यमान कर्मचारी यन्त्र संयन्त्र कतिको चाहिँ सक्षम छ, कतिको चाहिँ इमान्दार छ त?
सक्षमताको कुराहरूमा यो सक्षम छ, यो निकाय धेरै हदमा सक्षम छ, किनभने सार्वजनिक प्रशासन नेपालमा योग्यता प्रणालीबाट आएको सबै प्रकारका कुराहरू उसको चाहिँ तपाईँको चाहिँ ज्ञान सिप क्षमता सूचना जानकारी होइन अनुभव सबै कुरा टेस्ट गरेर चाहिँ मेरिट सिस्टम भन्छौँ हामी त्यसलाई, त्यस अनुसारले आएका कर्मचारीहरू सक्षम छन्। र जहाँसम्म इमान्दारको कुरा रह्यो, इमान्दारताको विषयमा कुराहरू गर्दाखेरि मैले चाहिँ के भन्छु त भन्दा चाहिँ सबै कर्मचारी होइन, अग्रपन्थीमा रहने तपाईँको चाहिँ निकायहरू जस्तो 11-12 निकाय जो जनताको चाहिँ प्रत्यक्ष तपाईँको सम्पर्कमा रहनुपर्ने अलि विवादित कार्यहरूको जस्तो मालपोत नापी भूमि सुधार होइन, अब तपाईँको चाहिँ यो सहकारी कम्पनी रहेछ सरकारले रासो तपाईँको चाहिँ सङ्कलन गर्ने कार्यहरू अथवा चाहिँ तपाईँको चाहिँ श्रम रोजगार कार्यहरू अथवा चाहिँ यातायात व्यवसाय व्यवस्थापन गर्ने कार्यहरू, यी कार्यहरूमा चाहिँ तपाईँको चाहिँ धेरै कर्मचारीहरू साथीहरू तपाईँको चाहिँ कुनै न कुनै रूपमा चाहिँ त्यो मध्यस्थकर्ता कर्मचारीको बिचमा एक प्रकारको चाहिँ तपाईँको नेक्सस छ, यो नेक्सस तोड्नुपर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अहिलेको तपाईँको चाहिँ सबै कर्मचारीहरू बेइमान पनि छैनन्, इमान्दार छन्। सबै कर्मचारी इमान्दार छैनन्, त्यो इमान्दार व्यक्तिहरूलाई अहिले चाहिँ असाध्य हतप्रभ गरेर राखियो, तिनीहरूको व्यक्तिको लागि चाहिँ डिमोरलाइज गरेर राखियो, त्यो राजनीतिको नाउँमा, ट्रेड युनियनको नाउँमा अथवा तपाईँको चाहिँ अर्को तपाईँको चाहिँ पछिको कुराहरूमा विभिन्न आधारबाट चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ एकदमै चाहिँ डिमोरलाइज गरेर राखेको हुनाले चाहिँ विद्यमान कर्मचारी प्रशासनबाट चाहिँ म चाहिँ के भन्छु त भन्दा चाहिँ आशा गर्न सकिन्छ, धेरै विश्वास चाहिँ गर्न सकिँदैन, आशा गर्न सकिन्छ। जहाँ जहाँ जुन जुन कर्मचारी चाहिँ तपाईँको चाहिँ इमान्दारताको अनुसार काम गर्दैनन् त्यो व्यक्तिको लागि चाहिँ तपाईँको चाहिँ अलिकति ठुलो निगरानी चाहिन्छ। अहिले त बाध्यात्मक रूपमा उनीहरूले गर्छु भनिरहेको छन्, यो सुशासनको मार्गचित्र आइसकेपछि कर्मचारीहरू डराएका छन्, अलि सबभन्दा बढी को डराएका छन् त भन्दा चाहिँ सबभन्दा बढी खुसी भएको देखावटी खुसी पनि त्यही व्यक्तिहरूमा छ, जो व्यक्तिहरू चाहिँ तपाईँको चाहिँ विगतमा तपाईँको चाहिँ उहाँहरूले अलिकति व्यतिथि बसाउनु हो र उनीहरू नै फ्रन्ट लाइनमा बसेर चाहिँ यो जेएनजी सरकारले यस्तो गर्यो, अहिलेको सरकारले यस्तो गर्यो भनेर अहिले नै एउटा चाहिँ ठुलो कार्य संस्कृतिको एउटा चाहिँ विचलन कहाँनिर देख्छु त भन्दा चाहिँ कुनै समूहको नाउँमा, कुनै उसको नाउँमा तिनै व्यक्ति अहिलेको चाहिँ तपाईँको चाहिँ सरकारलाई पनि उनीहरूले घेराबन्दी गरिसकेको छ होइन। तिनीहरू नै अगाडि जान्छन्, सबभन्दा काम नगर्ने व्यक्तिहरू अब त मैले त भन्न भएन, सबभन्दा बढी काम नगर्ने व्यक्तिहरू नै अथवा सबभन्दा बढी व्यतिथि बचाउने व्यक्तिहरू दिउँसोभरि तपाईँको चाहिँ पढाएर हिँड्ने, अफिस बिरालेर पढाएर हिँड्ने कोही व्यक्तिहरू राम्रा व्यक्तिहरू होलान्, त्यस्ता व्यक्तिहरू कोही फ्रन्ट लाइनमै तपाईँको रहेर चाहिँ तपाईँको चाहिँ लेखनदासहरूसँग चाहिँ नेक्सस कायम गर्ने यस्ता व्यक्तिहरू पनि तपाईँको चाहिँ अहिले राम्रो कामको लागि नराम्रा व्यक्तिहरूले प्रशंसा गरिरहेका छन्। त्यो नराम्रो व्यक्तिले प्रशंसा गर्नुको मतलब चाहिँ त्यसले एजेन्डा बाई गर्न सक्छ, भोलि बिस्तारै त्यसले त्यसलाई हल्का हल्का बनाएर लान सक्छ। एउटा कुरामा सरकारले यो कुरामा ध्यान दिनु पर्यो, र अर्को कुरा जो व्यक्ति तपाईँको इमान्दार कर्मचारीहरू छन्, ठुलो समूह इमान्दार कर्मचारी छन् नेपालमा, त्यो इमान्दार कर्मचारीलाई तपाईँको चाहिँ सरकारले रिकगनाइज गर्न पर्यो, उनीहरूलाई व्यतिथिमा तिमी जानु पर्दैन, म निष्पक्ष तिमीलाई चाहिँ सरुवा गर्छु, निष्पक्ष बढुवा गर्छु, निष्पक्ष कार्य सम्पादन मूल्याङ्कन गर्छु, निष्पक्ष अवसर वितरण गर्छु भन्ने कुराको चाहिँ तपाईँको चाहिँ हाम्रो निर्देशक मगज वा राजनीतिक नेतृत्वले त्यसको प्रत्याभूति दिनु पर्यो। तर यसको अलिकति चाहिँ अहिले
हजुर यहाँले भनेको यो विषय ठ्याक्कै कार्यान्वयनमा जाने चाहिँ कसरी त्यो सम्भव छ, किनभने यहाँले अघि भन्नुभयो कि धेरै मानिसहरू, धेरै कर्मचारीहरू अथवा धेरै सेवा प्रवाहमा खटिएकाहरूको मनोबल गिराएर राखिएको छ, उनीहरूलाई चाहिँ सही ढंगले उनीहरूको क्षमतालाई चाहिँ प्रयोग पनि गरिएको छैन, आउटरिच पनि उनीहरूसँग छैन, किनभने उनीहरूको नेताको घर दैलोमा जाँदैनन् पनि, उनीहरूको त्यस्तो खालको नेचर पनि हुँदैन। अब उनीहरूलाई कसरी पहिचान हुन्छ यहाँले भनेको जस्तो नतिजा दिन्छ त?
होइन, कर्मचारी जुन कामै गर्ने कर्मचारी सेलिब्रेटी पनि हुँदैन, नेताको घरमा पनि जाँदैन, ऊ त काम गर्छ, उसँग कार्यवाही पनि दिएको छ, ऊ खटाएको ठाउँमा काम गर्छ, उसलाई त निष्पक्ष काम गर्ने चाहिँ एउटा कार्य स्वायत्तता दिँदै पुग्छ उसलाई, उसले काम गर्छ। तर यहाँनिर चाहिँ एउटा चाहिँ अचिलो पछि के छ त भन्दा चाहिँ विगतमा नराम्रो गर्ने वा नराम्रो गरिरहेका कर्मचारीहरूले जुन ओलय अनुसारको ओलय गरेर चाहिँ फेरि चाहिँ उनीहरू चाहिँ राजनीतिक एक्सेसमा मन्त्री प्रधानमन्त्रीका सल्लाहकारको विषयवस्तुमा उनीहरूको वरिपरि घुम्ने कामहरू जुन भएको छ र अहिले एउटा अलिकति तपाईँको राम्रो गर्छु भन्दा भन्दै पनि एउटा कुरा चाहिँ अलिकति राम्रो नराम्रो कुरा के देखेको छ त भन्दाखेरि चाहिँ फेरि मन्त्रालयमा चाहिँ केही व्यक्तिहरू चाहिँ तपाईँको चाहिँ सल्लाहकार राख्ने, यो प्रशासनलाई बाहिर गरेर राखे हो, त्यो प्रशासन त्यति विश्वास नभएपछि मात्रै हामी सल्लाहकारहरू राख्छौँ। अनि अर्को कुरा तपाईँको चाहिँ सल्लाहकार मात्रै होइन, मन्त्रीलाई सपोर्ट गर्नुको लागि चाहिँ माननीयहरू सांसदहरू त्यही पार्टीको राख्ने, यसले गर्दा के हुन्छ त भन्दा चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ शक्ति विकेन्द्रीकरणको सिद्धान्त पनि यसले काट्यो, विधि निर्माताहरूले चाहिँ तपाईँको चाहिँ निगरानीमा चाहिँ तपाईँको चाहिँ मन्त्रालयमा आएर बस्नु हुँदैन, अब यदि बसियो भनेदेखि बसिन्छ भन्ने यस्तो किसिमको कुराहरू आइरहेको छ बाहिर। यस्तो भयो भने फेरि तिनीहरूको वरिपरि चाहिँ कस्तो कर्मचारी पुग्छ त भन्दाखेरि चाहिँ त्यही कर्मचारी जो विगतमा जहिले पनि राम्रो काम गरेन र राम्रो काम गर्ने कर्मचारी त फेरि डिमोरलाइज हुने सम्भावना हुन्छ। त्यसकारण चाहिँ सरकार केमा कन्सियस हुनु पर्यो त भन्दाखेरि चाहिँ मैले मन्त्रीलाई फुल अटोनोमी दिएको छु, मन्त्रीले चाहिँ तपाईँको चाहिँ सम्पूर्ण कमान्ड पोस्ट तपाईँको चाहिँ सम्बोधन गर्छ होइन, त्यहाँ स्वकीय सचिवले चाहिँ तपाईँको चाहिँ व्यतिथि बसाउनुको लागि चाहिँ स्वकीय सचिव मन्त्रालयमा जानु पनि हुँदैन, मन्त्रालयमा उसको इन्ट्री नै हुनु हुँदैन भन्छु मैले जहिले पनि, स्वकीयबाट उसलाई पर राख्नुपर्छ मन्त्रीलाई, ऊ त्यो स्वकीय घरमै रहोस्, उसको निजी सचिव छ, उसको सचिवालयहरू छ त्यहाँ, तिनीहरूले उसलाई सपोर्ट गरोस् र यसको निगरानी चाहिँ तपाईँको चाहिँ स्वयं प्रधानमन्त्रीको कार्यालय वा प्रधानमन्त्रीले चाहिँ स्वयं यो कुराहरू गरेर रिभ्यू प्रणाली सेल्फ तपाईँको चाहिँ रिभ्यू प्रणाली पनि त्यहाँ राख्नु पर्यो, कर्म मन्त्रालयगत रूपमा चाहिँ सेल्फ रिभ्यू प्रणाली र चाहिँ प्रधानमन्त्रीको कार्यालयमा चाहिँ तपाईँको चाहिँ एउटा निगरानी प्रणाली एउटा त्यो भइदियो भनेदेखि चाहिँ राम्रा कर्मचारीलाई त काम गर्ने वातावरण मात्रै चाहेको छ, उनीहरूले काम गर्छन् होइन, उनीहरूले काम गर्दा चाहिँ तपाईँको आत्मिक सन्तुष्टि हुन्छ, म काम गर्नुलाई नियुक्त गरिएको हो, मलाई चाहिँ काम गर्नुको लागि रोकियो अथवा मलाई अवसर दिएन अथवा मलाई जिम्मेवारी दिएन भन्ने मात्रै चिन्ता हो, अवसरको प्रत्याभूति तपाईँको चाहिँ समन्यायिक हुन्छ, अवसरको चाहिँ समन्यायिक वेतन हुन्छ भन्ने प्रत्याभूति र कार्य गर्ने स्वतन्त्रता भयो भनेदेखि र ती फेरि चाहिँ हिजो चाहिँ बिचौलियासँग अनुवाद गरेका कर्मचारीहरू अथवा चाहिँ मध्यस्थकर्तासँग नजिक भएका कर्मचारीहरू फेरि उनीहरूको हाबी भयो भनेदेखि चाहिँ यो भइसकेको छ, फेरि यो यस्तो तपाईँको क्रम देखिसकेको छ, यो भयो भनेदेखि चाहिँ विगतमा सरकारहरूले पनि यस्तो कार्य यस्तो तपाईँको चाहिँ सुधारको योजना चाहिँ बाबुराम भट्टराईले पनि लिएर आउनुभएको थियो, गिरिजाबाबुले पनि लिएर आउनुभएको थियो होइन, प्रचण्डले पनि लिएर आउनुभएको थियो, सबैले लिएर आउनुभएको थियो, यो लिएर अहिले त त्यो बेलामा राजनीतिक रूपबाट आएको थियो, अहिले त राजनीतिक रूपबाट ल्याएको होइन, यो प्रधानमन्त्री सुशीला कार्कीले चाहिँ तपाईँको चाहिँ पुस 14 गते केही कर्मचारी साथीहरूलाई राखेर कसरी चाहिँ सेवा प्रवाह सुधार गर्ने रिपोर्ट देऊ न भनेको कुरालाई नै सुधारको मार्गचित्र भनेर चाहिँ हामीले लिएर आएका छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ यसको तपाईँको चाहिँ नराम्रो भने नि मैले असाध्यै राम्रो छ, तर हिजोको जस्तो यसको चाहिँ तपाईँको पोलिटिकल वेटेज छैन, हुन त यसलाई इन्डोर्स गरेपछि पोलिटिकल वेटेज पनि भयो भनौँ न, हामीले
वर्तमान सरकारले त्यो कुरालाई चाहिँ स्वीकार गरिसकेको छ र कार्यान्वयनमा ल्याइसकेको छ। अन्तरसंवादमा हामीसँग हुनुहुन्छ पूर्व सचिव गोपीनाथ मैनाली, नेपाल सरकारको सुशासन योजना कार्यक्रम कार्यसूची लगायतका बारेमा हामी कुराकानी गरिरहेका छौँ। जस्तो अब अहिले तत्काल भनौँ अब भर्खर सरकार बनेको छ, केही कामहरू शुरू भइसकेको छ, जनताले पनि अब कामहरू हुन थाले भनेर थाहा पाएका छन्, अब यसलाई निरन्तरता दिने सन्दर्भमा अझ प्रभावकारी बनाउने सन्दर्भमा यहाँको सुझाव चाहिँ के छ?
प्रभाव अरू परेन, एउटा चाहिँ तपाईँको चाहिँ कार्ययोजना पनि छ, यो सुधारको उसमा चाहिँ मार्गचित्रमा चाहिँ कार्ययोजना पनि छ, त्यो कार्ययोजनामा रहेका व्यक्तिहरू जसले तपाईँको चाहिँ उही नै एकाउन्टेबल को हो र रेस्पोन्सिबल को हो त्यहाँ तोकिएको छ, को जिम्मेवार को जवाबदेही हो र कुन समय सीमासम्ममा गर्ने कुराहरू भनेर चाहिँ तपाईँको स्पष्ट तपाईँको चाहिँ त्यहाँ एउटा चाहिँ तपाईँको चाहिँ कार्ययोजना होइन कार्यतालिका पनि छ, त्यो कार्यतालिकालाई फलो गरेर यस अनुसारको चाहिँ तपाईँको निगरानी राख्यो भनेदेखि चाहिँ त्यहाँ जोखिमहरू पनि उल्लेख गरिएको छ, यस्तो कुराहरू चाहिँ त्यो यसलाई चाहिँ तपाईँको चाहिँ एजेन्डालाई बाई गर्ने कुराहरू अथवा चाहिँ अनुगमन प्रणालीमा चाहिँ तपाईँको चाहिँ अलि अबुझता हुने कुराहरू यस्ता कुराहरू हामीले आकलन गर्नुपर्छ र जहाँ जहाँ तपाईँको चाहिँ पोलिसी इन्टरभेन्सन चाहिने हो, जस्तो भनौँ न अहिले सबभन्दा ठुलो कुराहरू भनेको चाहिँ तपाईँको चाहिँ
निजामती
सेवा ऐन नै छैन, निजामती सेवा ऐन चाहियो, निजामती सेवालाई चाहिँ तपाईँको विद्यालय शिक्षा सम्बन्धी ऐन चाहियो होइन, केही ऐनहरू पनि परिवर्तन गर्नुपर्छ होला र फेरि अब हामीले चाहिँ हामीले काम गर्न नसकेपछि राम्रो काम नभएपछि फेरि कानुन ऐनलाई मात्रै दोषी देखाउने कुराहरू पनि छ, जस्तो कि यहाँ चाहिँ प्रोक्युरमेन्ट एक्टको विषयमा दोषी देखाइएको छ, होइन नि प्रोक्युरमेन्ट एक्ट दोषी नै छैन, त्यो त्यो त ऐन त सरकारले जतिखेर बदले पनि भइहाल्यो नि, नियमावली जतिखेर बदले पनि भइहाल्यो नि, त त्यो त विश्वको असल अभ्यासहरू राखिएको छ, तर हामीले काम नगर्ने, हामीले तपाईँको चाहिँ निर्माण व्यवसायलाई काम गर्न नदिने, गरेको कामको विषयमा चाहिँ तपाईँको चाहिँ पेमेन्ट नगरिदिने, अनि त्यसपछि चाहिँ अन्य पक्ष चाहिँ तपाईँको चाहिँ त्यहाँबाट चाहिँ उपहारहरू अथवा चाहिँ केही कुराहरू तपाईँको चाहिँ उभय पक्षको
हजुर यहाँको यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा हामी फेरि यहाँसँग सम्वाद गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।